नमस्ते, गुड इभिनिङ साथीहरू. स्वागत छ कार्यक्रम युवा संसारमा. अहिले सुनिरहनु भएको छ रेडियो एडलेट 101.5 एफएम. अनि आज साँझको 5:30 बजिसकेको छ. कार्यक्रम युवा संसार लिएर उपस्थित भइसकेको छौँ हामी दुई मनिरु, अनि मेरो साथमा हुनुहुन्छ इन्द्र अधिकारी. हजुर, आजको कार्यक्रममा पनि हामीले विभिन्न विषयवस्तुहरू लिएर आएका छौँ जसमध्येमा रहेको छ
हामी आज लिएर आएको छौँ सदा चाहिँ युवाका विभिन्न समाचारहरू, संसारभर युवाहरू साथीहरूले के गरिरहनु भएको छ उहाँको समाचार लिएर आएको छौँ. त्यसमा हामीले भुटान अपडेट्स सेपरेट रूपमा प्रस्तुत गर्दैथ्यौँ. सायद दुईवटा न्युज बुलेटिन तपाईँलाई अलिक मन परेन भने हामी छोटकरी रूपमा त्यसलाई पनि एकै ठाउँ हाल्दैछौँ. गतिविधि अन्तर्गत नै भुटान गतिविधि, युवा गतिविधि, गतिविधि भइरहेछ, यहाँनिर समाचार भइरहेछ. त्यसपछि हामी इन्सपिरेसन स्टोरिजहरू ल्याउँदैछौँ, होइन, एउटा यो युवा जमातलाई, हाम्रो साथीहरूलाई चाहिँ भविष्यमा हामी युवाहरूलाई भन्ने गर्छौँ नि स्कुलमा चाहिँ भविष्यको कर्णधार भनेर, तर कर्णधार कसरी बन्ने भन्ने कुरो होइन थाहा हुँदैन, तर कर्णधार बन्ने आधारहरू हामीले बनाउने प्रयास विश्व प्रसिद्ध महान व्यक्तित्वहरूको जीवनी ल्याउने क्रममा हामीले ल्याएको छौँ एकजना त्यस्तो व्यक्तित्व. आज तपाईँलाई हामी प्रस्तुत गर्नेछौँ. त्यसपछि नेहरूले आइटी एक्सपर्ट भएर, होइन, यहाँनिर आइटी सम्बन्धी निकै नयाँ नयाँ रोचक तथ्यहरू लिएर आएको छु भने चाहिँ हामीसँग युवा कम्युनिटी एनाउन्समेन्ट छँदैछ,
र त्यसै गरी अहिले स्कुल होलिडेज पनि भइरहेको छ. त्यसको बारेमा हामी केही एक्टिभिटिजहरू हुन गइरहेको छ, होइन, हुँदैछ, त्यसको बारेमा पनि तपाईँलाई जानकारी दिनेछौँ. र अभियसली हामीसँग गीत सङ्गीतहरू त छँदै नै छ.
हामीलाई सुन्ने तरिका कहाँ कहाँ हो?
हजुर, हामीलाई सुन्न सक्नुहुन्छ लाइभ. अहिले तपाईँहरूले हामीले रेडियो मार्फत सुनिरहनु भएको छ भने हामीलाई लाइभ पनि सुन्न सक्नुहुन्छ. त्यसको लागि लगइन गर्नुहोस् www.radio.adelaide.edu.au. त्यसै गरी हाम्रो कुनै पनि एपिसोड मिस गर्नुभएको छ भने हामीलाई आफ्नै हाम्रो वेबसाइट www.usansar.com सुन्न सक्नुहुन्छ, अथवा अर्को वेबसाइट www.ipajournal सुन्न सक्नुहुन्छ. त्यसै गरी हाम्रो युवाहरूको लागि एकदमै फेमस, होइन, आइट्युन, उहाँहरूले त जहिले पनि चलाइरहनु भएको हुन्छ. तपाईँहरूले हामीलाई आइट्युन मार्फत पनि युवा संसार सर्च गर्नुभयो भने हाम्रो हरेक एपिसोडहरू त्यहाँबाट पनि सुन्न सक्नुहुनेछ.
त्यसपछि हामीलाई सम्पर्क गर्न चाहनुभयो तपाईँले पनि हामीलाई फेसबुकमा मेसेज पठाउन सक्नुहुन्छ. हाम्रो इमेल एड्रेस yuva.sansar@hotmail.com छँदैछ. हामी 24/7 सर्भिस छ हाम्रो इमेल्स.
हजुर, हाम्रो तपाईँहरूको लागि केही गीत डेडिकेसनहरू छ, कसैको लागि विशेषहरू छ भने हामीलाई इमेल अथवा फेसबुकमा दुईटामै लेख्न सक्नुहुन्छ. हामी तपाईँहरूको विशेषहरू अन एयर पढ्नेछौँ.
अब हामी कार्यक्रम सुरु गर्दैछौँ आजको हेमन्त राणाको निकै मिठो गीत रात की रानीबाट.
गरे पानी चमक छैन त्यो अनुहारमा, अधर जाति हाँसे पनि उनको पीडा धेरै लुकेको छ त्यो मनमा. देखेका सारा सपना जलेर भयो खरानी, घर किसानी आँखा के नानी आज भए कि छिनुनी. रात के रानी र फस्ने त्यो नर्कमा संसार हँसाई गिर्ने आफ्नै नजरमा. बाध्यता हो उसको न सम्झ मन मानी, बाँच्नको लागि कहिले काहीँ गर्नुपर्छ आफूले. आफूलाई लिलामी यो रातकी रानी
रानी हेमन्त राणाको निकै मिठो गीत हामी ब्याकग्राउन्डमा बजाउँदैछौँ। अब हामी हाम्रो अर्को सेगमेन्ट युवा गतिविधितर्फ लाग्दैछौँ। निरु सुरु गर्दैछ।
न्यू साउथ वेल्सको मेडल्यान्ड सिटी काउन्सिल युवा मैत्री हुने प्रयास गर्दैछ। 17 18 वर्षका युवाहरूलाई समावेश गरेर काउन्सिलले युथ फोकस ग्रुप बनाएको छ। यो समूहले आगामी दिनमा काउन्सिलले कार्यक्रमहरूको मूल्याङ्कन गर्नेछ। सो काउन्सिलले युवाहरूसँग गरिएको पहिलो अन्तर्क्रियामा युवाहरूले साथीहरूसँग घुम्ने र साङ्गीतिक प्रस्तुतिहरू हुने ठाउँ आवश्यकता रहेको कुरा राखे।
5 लाहौर इन्टरनेसनल चिल्ड्रेन्स फिल्म फेस्टिभल हिजो शनिबारदेखि सुरु भएको छ। बालबालिकाका लागि मनोरञ्जन, प्रेरणा र शिक्षा दिने उद्देश्यका साथ यो मेला सञ्चालन गरिएको हो। बालबालिका र युवा मैत्री 100 फिल्महरूको यो 6 मेलामा प्रदर्शन गरिने कार्यक्रम छ। खास गरी बालबालिका र युवालाई पढ्न प्रेरित गर्ने यस मेलाका आयोजकले राखेको समाचार छ। गत वर्ष 11,000 भन्दा बढी बालबालिका, युवा र तिनका अभिभावकले सो मेलाको अवलोकन गरेका थिए। यो वर्ष 20,000 भन्दा बढी आउने आयोजकको आशा छ। मेला भ्रमण गर्ने सरकारले सरकारी स्कुलका बालबालिकाका लागि स्कुलदेखि मेला स्थलसम्म बसको व्यवस्था गरेको छ। गरिब बालबालिकाका लागि प्रवेश निशुल्क छ भने निजी स्कुलमा पढ्नेका लागि 100 र 200 रुपियाँ एन्ट्री फी तोकिएको छ।
अमेरिकामा 9-17 वर्षका 21% युवाहरू कुनै न कुनै प्रकारको मानसिक समस्यामा रहेको भेटाएको छ। न्यू जर्सीमा रहेको युथ एन्ड फ्यामिली काउन्सिलिङ सर्भिसका अनुसार समयमै उपयुक्त उपचार नपाएका कारण कतिपय युवाहरू यसका कारण गम्भीर रोगहरूका शिकार समेत बन्दछन्। सरदरमा हेर्दा यसले कालान्तरमा उनीहरूको औसत उमेर 25 वर्षसम्मले घटाउन सक्छ। त्यस्तै सब्सटेन्सेस एब्युज डिसअर्डरका कारण पनि युवाले मानसिक एभरेज उमेर भन्दा करिब 37 वर्ष चाँडो ज्यान गुमाउनेछन्।
सित्तिममा फिल्म हेर्न नपाएपछि भारतीय जनता युवा मोर्चाका सदस्यहरूले भारतको काश्मीरमा होलदुङ्गा गरेका छन्। छोटा फिल्महरूको प्रदर्शन भइरहेको ठाउँमा जबरजस्ती घुसेर उनीहरूले फिल्म हल भत्काए भने आयोजकलाई समेत कुटेका छन्। उनीहरूले फिल्म देखाउने प्रोजेक्टर भत्काए अनि त्यहाँ रहेको ल्यापटप लुटे। काश्मीरी पण्डित राहुल राजदानका साथ पसेका त्यही युवाहरूले आयोजकलाई भारत र भारतीय सेना विरुद्ध फिल्म प्रदर्शन गरेको आरोप लगाए। प्रदर्शन गर्ने 9 प्रहरीले पक्राउ गरेको छ। उनीहरू विरुद्ध मुद्दा दायर गरिएको छ।
अमेरिकाको नेभ्रास्काको गाउँमा युवाहरूले सहर पस्ने वा अन्य राजतिर जान थालेपछि त्यहाँ निकै ठूलो समस्या देख्न थालेको छ। युवाहरूले आफ्नै हिँड्दा आफै परिवारका अन्यलाई पनि सँगै लाने थालेपछि त्यहाँको जनसङ्ख्या घट्दै गएको छ। ओमामामा रहेको युनिभर्सिटी अफ नेभ्रास्काको सेन्टर फर पब्लिक एफेयर रिसोर्सका रिसोर्स कोअर्डिनेटर डेभिड डोर्ज यही क्रम चलिरहने केही वर्षमा नेभ्रास्काका गाउँहरू खाली हुने चिन्ता व्यक्त गर्दछन्। नेभ्रास्काको गत 40 वर्षदेखि यस्तो ब्रेन ड्रेनको समस्या भोगिरहेको छ। दशकका यो क्रम केही घटे पनि पूर्ण बढ्ने क्रम देखिएको छ। युएस सेन्सस ब्युरोको डाटाले पनि नेभ्रास्कामा शैक्षित युवाहरूको जनसङ्ख्या घटेको देखाएको छ।
गएको 10 वर्षमा साउथ कोरियामा युवाहरूले गर्ने आत्महत्या दरमा करिब 60% वृद्धि भएको छ। 2001 त्यहाँका 10-19 वर्षका प्रत्येक 1,00,000 3.19 युवाले आत्महत्या गर्थे भने यो दर 2011 5.57 पुगेको छ। यो तथ्याङ्क हामीले सरकारी संस्था त्यहाँको सरकारी संस्था कोरिया हेल्थ प्रमोसन फाउन्डेसनले वर्ल्ड सुसाइड प्रिभेन्सन डेको अवसर पारेर सार्वजनिक गरेको रिपोर्टबाट लिएका हौं। 34 देशमा हुने आत्महत्याका घटनाहरूलाई समावेश गरिएको यो रिपोर्टका अनुसार धेरै युवाले आत्महत्या गर्ने देशमा चिली पछि साउथ कोरिया दोस्रो स्थानमा रहेको छ।
भुटानमा सरकारले बहिर विद्यार्थीहरूका लागि विशेष कार्यक्रम शुरू गर्न लागेको छ। त्यहाँको शिक्षा मन्त्रालयले भुटनिस साइन ल्याङ्ग्वेजको विकास गर्ने र शिक्षकहरूका लागि बेसिक तालिम दिने काम शुरू गरेको छ। भुटानमा बहिराहरूका लागि शैक्षा दिने काम 10 वर्ष अघि नै शुरू भए पनि खासै प्रगति हुन सकेको छैन। हालै योजना अन्तर्गत 10 विद्यार्थीहरू शिक्षा लिइरहेका छन्।
अमेरिका स्थित भुटनिस सोसाइटी अफ केन्टकीले लुजभिलमा बस्ने भुटानी समुदायका लागि वार्षिक खेलकुद कार्यक्रम आयोजना गरेको छ। गत साता सम्पन्न सो कार्यक्रममा फुटबल बेलुन फाइटिङ युवतीको लागि 100 मिटर महिलाहरूको लागि म्युजिकल चेयर जस्ता खेलहरू समावेश थिए। त्यस्तै ओहायो राज्यको क्लिभल्यान्डमा पनि फुटबल खेल आयोजना गरिएको खबर छ। खेलको उपाधि आयोजक क्लिभल्यान्ड युनाइटेडले जितेको छ। भुटानी शरणार्थी ज्येष्ठ नागरिक सदस्य समितिले यो नेपालबाट प्राप्त समाचार हामीलाई यहाँ छ। भुटानी शरणार्थी ज्येष्ठ नागरिक सदस्य समितिले गत आइतबार बेलायती राजदूत एन्ड्रयू जेम्स स्पार्कलाई स्वदेश फिर्तीको पहल गर्न माग गर्दै पत्र पठाएको खबर भुटान समाचार सेवाले छापेको छ। पत्र मार्फत 21 वर्षदेखि स्वदेश फर्कने आशमा बसेको शरणार्थीको नैसर्गिक अधिकारमाथि कुठाराघात भएको बताउँदै विभिन्न अन्तर्राष्ट्रिय निकायमा घर फर्कन पाउने अधिकार सुनिश्चित गर्न पहलको लागि माग गरेको समितिका प्रवक्ता सन्त बिरगले बताए। 127 जनाको प्रतिनिधि हस्ताक्षर सहित पठाएको पत्रमा समितिका संयोजक हर्कजङ सुब्बाले हस्ताक्षर गरेका छन्। श्रोताहरू, आजको लागि युवा गतिविधि भुटान अपडेट्स आजलाई यति नै। अर्को गीततर्फ हामी लाग्दैछौँ। म्युजिकल इन्टरटेनमेन्ट दिने म्युजिकल ब्रेक लिने क्रममा हामी छौँ। अबको पालो छ
अब हामीले भर्खरै नयाँ गीत सुन्यो, अब अलिकति पुरानो टाइपको गीततर्फ लागु होला होइन।
पुरानो गीत यो निरुको रोजाइमा परेको छ, सपना भरि आँखामा बस्ने को होला, निरुको आँखामा बस्ने को हो?
हजुर आउनुहोस्, गीत चाहिँ सुनिहाल्यो।
गीतले पनि निरुको बारेमा भन्छ कि भन्दैन होला?
यो गीतले चाहिँ धेरै नै वर्णन गरेको छ होइन, जसले सुन्नुहुन्छ उहाँहरूले बुझ्नुहुन्छ।
ओके,
हजुर एकदमै सुमधुर गीत सुन्नुभयो पुरानो सपना भरि भने कि तपाईँहरूले पनि इन्जोय गर्नुभयो होला अब पनि चाहिँ मैले अघि नै भनेको थिएँ मैले तपाईँहरूसँग आइटी टिप्स लिएर आएको छु भनेर अहिले
आइटी टिप्स ल्याउनु एकदम आइटी एक्सपर्ट भइसकेको छ क्या हिजो आज नि
त्यस्तो पनि होइन खासै तर अहिले भनेको हामी सबैले चलाइरहेको छौँ होइन आइफोन सबैको हातमा नै हुन्छ अनि फेरि अहिले त फेसबुक हुँदै पनि भयो ट्विटर हुँदैतिर जहीँ पनि भयो साथीहरूसँग भेटघाट भयो आइओएस 7 आएको छ नयाँ अझैले अपडेट गरोस् भन्ने त्यस्तो कुराहरू भइरहेको हुन्छ जतै ततै पनि होइन अनि यङ अब जस्तै हाम्रो युथहरूले त अहिले सुन्ने साथीहरूले त धेरैले अपडेट पनि गरिसक्नु भएको छ होला या फेरि कसैले गर्नुभएको छैन होला जस्तै इन्द्रले पनि अहिले गर्नुभएको छैन उहाँले चाहिँ धेरै टाइम सोचिराख्नु भएको छ कि गर्नु कि नगर्नु भनेर सायद तपाईँहरूले पनि त्यस्तै गरिरहनु भएको छ होला मैले चाहिँ यस्तो इन्टरनेटबाट भेटेको छु 10 यसको युजफुल थिङ्सहरू के फिचर्सहरू चाहिँ एकदमै धेरै युजफुल भएको छ भन्ने कुराहरू
किन आइओएस 7 चलाउने भन्ने
हजुर त्यो भन्न गइरहेको छु नम्बर 10 चाहिँ यसको जस्तै सिरी जस्तै पहिला अब आइओएस 6 हुँदाखेरि चाहिँ हामीले सिरीसँग बोल्दाखेरि चाहिँ सिरीले चाहिँ हाम्रो ल्याङ्ग्वेज बुझ्दैन होइन हाम्रो एक्सेन्टहरू चाहिँ बुझ्दैन अब इङ्ग्लिसले गरेर कति उनीहरूको नेटिभ टङ मिल्दैन त्यो गरेर चाहिँ अब सिरीले नबुझेर अब सरी भनेर हुन्छ होइन अथवा बुझिनँ भनेर हुन्छ तर यसमा चाहिँ अहिले तपाईँको आइओएस 7 यो नयाँ भर्जनमा चाहिँ तपाईँले आफ्नै प्रोनाउन्सिएसन चाहिँ सिरीलाई सिकाउनु सक्नुहुन्छ तपाईँले भनेको बुझेन भने चाहिँ सिरीलाई चाहिँ मैले अब युरिन हुन्छ नि त सिरीले चाहिँ मैले भनेको बुझेन भन्यो भने चाहिँ सिरीलाई चाहिँ तपाईँले सिकाउनु सक्नुहुन्छ कि यो वेमा चाहिँ प्रोनाउन्स गर्यो भने चाहिँ हुन्छ भनेर
अब म यसमा चाहिँ के ट्राई गर्नु पऱ्यो भने उसले भनेको अङ्ग्रेजी शब्द सिकाउन होइन म चाहिँ नेपाल के अरे अङ्ग्रेजीमा चाहिँ जस्तो बिएचएटी भात देख्नु पऱ्यो अनि त्यहाँदेखि त्यसलाई भात भन्न सिकाउनु पऱ्यो क्या त्यसै म भएर चाहिँ त्यो भातेलाई कल गर भन्नु लाउनु पऱ्यो क्या त्यो कल गर्छ एकअर्दैन
त्यो पनि ट्राई गर्न सक्नुहुन्छ
नेपाली शब्द बुझ्ने हुन्छ सिरी
जे होस् तपाईँले आफै सिकाउनु सक्नुहुन्छ सिरीलाई चाहिँ यो चाहिँ कसरी प्रोनाउन्सिएसन गर्ने भन्ने होइन त्यो चाहिँ त्यस अब मतलब सिरीलाई कन्ट्रोल गर्नु सक्नुहुन्छ अरू बेला सिरीले कन्ट्रोल गरेर हुन्थ्यो होइन नबुझेर वाक्क लगाइरह हुन्छ अनि अर्को भनेको चाहिँ सिरी क्यान ह्यान्डल युर कल तपाईँको कलहरू जुन आइरहेको हुन्छ होइन कलहरूमा भोइसमेलहरू हुन्छ कहिलेकाहीँ त्यो चाहिँ तपाईँले डाइरेक्ट सिरी मार्फत सोधेर चाहिँ भोइसमेल सुन्ने अथवा होइन कलहरू के आएको छ भनेर तपाईँले सिरीलाई सोध्नु भयो भने चाहिँ सिरीले तपाईँहरूको त्यो सबै भोइसमेलहरूलाई चाहिँ
पिए हो सिरी भनेको
गरिरहेको हुन्छ हजुर अनि अर्को रहेको
अर्को छ एयर ड्रप भिजिबिलिटी होइन निरुले चाहिँ मलाई अस्ति गीत पठाउनु लगाएको थियो होइन फोटो उसको राम्रो खिचेर दामी फोटो हेर्नु है दाजु भन्दै पठाउनु खोज्दै थियो होइन अनि तर त्यो फोटो अब के गर्ने इमेलबाट मात्रै पठाउनु मिल्ने कि फेसबुकबाट अब अहिले सँगै छ भने चाहिँ किन फेसबुकबाट पठाउने होइन दुइटा आइफोन सँगै छ भने चाहिँ एयर ड्रपबाट एउटा आइफोनबाट अर्को आइफोनमा चाहिँ एयर ड्रप मार्फत तुरन्त गीत पठाउन सकिन्छ फोटो पठाउन सकिन्छ अथवा भोइस रेकर्ड गरेर भोइस मेल पठाउन सकिन्छ तुरन्त त्यतिखेर थाहा हुन्छ
हजुर र त्यसमा चाहिँ सबै हुन्छ तपाईँले को कोलाई पठाउनुहुन्छ भनेर त्यहाँ कन्ट्याक्ट चुज पनि गर्न सक्नुहुन्छ होइन इजिली
त्यो चाहिँ नजिक वरिपरि जो जो छ त्यसको नजिक मात्रै आउँछ करिब करिब यो ब्लुटुथ जस्तो काम गर्छ होइन छेउमा भएको आइफोनहरूलाई मात्रै कनेक्ट गर्छ
त्यसको मतलब तपाईँले साथीहरूसँग कहिले अब सँगै फोटो खिचिन्छ होइन त्यहीँनिर पनि ल मलाई फेसबुकबाट पठाइदियो भाइबाट पठाइदियो भनिरहेको हुन्छ तपाईँले यो ड्रपबाट इजिली सेन्ड गर्न सक्नुहुन्छ अनि अर्को रहेको छ हजुर जस्तै तपाईँले राति ड्राइभिङ गर्दाखेरि होइन जस्तै हामी म्याप लगाएर कता कता हिँडिरहेको हुन्छौँ त्यति बेला कस्तो हुन्छ भने अब रातिको बेलामा एकदम हामी ड्राइभले गइरहेको हुन्छौँ कहिलेकाहीँ त्यो म्यापको लाइट चाहिँ आउँछ नि त आँखामा अनि अप्ठ्यारो हुन्छ ड्राइभ गर्नु तर अहिलेको यो ले चाहिँ कस्तो हुन्छ भने यसले चाहिँ तपाईँले राति ड्राइभ गर्नुभयो भने यसले यसको डार्कनेसहरू चाहिँ कन्ट्रोल गरेर हुन्छ होइन त्यस्तो उज्यालो हुने
कोही बेला चाहिँ बाटोमा हिँड्ने अँध्यारो ठाउँमा आउँछ होइन त्यतिखेर नदेखिन सक्छ म्या उसले आफै उज्यालो बनाइदिन्छ कोही बेला जाँदा स्ट्रिट लाइट बढी सट्टै गाडीभित्र पस्छ स्ट्रिटलाई होइन पुरै उज्यालो हुन्छ भित्र त्यो उज्यालोले गर्दाखेरि म्याप टल्किन सक्छ तर त्यो म्याप एडजस्ट भएर मधुरो भइदिन्छ त्यसो हुँदाखेरि ठ्याक्क बराबरी सधैँभरि मिलेर म्याप देखिनै हुन्छ
हजुर अनि अर्को रहेको छ जस्तै तपाईँले फोटोहरू क्लिक गर्नुभयो जस्तै फोटो क्लिक गर्दाखेरि कहिलेकाहीँ अब स्ट्रेट खिचिरह हुन्छ हामीले स्ट्रेट हुँदैन अनि त्यति बेला चाहिँ तपाईँले खिचिसकेर पनि त्यसलाई चाहिँ एडजस्ट गर्न सक्नुहुन्छ स्ट्रेट हो कि अब तपाईँले कस्तो खालको चाहनुभएको थियो त्यो वेमा चाहिँ तपाईँले एडजस्ट गर्न सक्नुहुन्छ खिचिसकेपछि पनि
भनेपछि के अरे खिचेर पनि सिधा खिचेको छ भने बाङ्गो बनाउन सक्यो बाङ्गो खिचेको छ भने सिधा बनाउन सक्यो
हजुर अभियसली अनि अर्को रहेको छ
सेटिङ्समा जाँदाखेरि वाइफाई होइन वाइफाई चाहिँ सजिलो अब चाहिँ यदि फ्री वाइफाई कहीँ भेट्नुभयो भने ट्रस्टेड छ भने त्यो चाहिँ विश्वासयोग्य छ भने ट्रस्ट तपाईँले चाहिँ वाइफाईलाई चाहिँ यो जोड भनेर भनिरहनु पर्दैन त्यो आफै जोड्छ त्यसले होइन नर्मली अहिलेसम्मको आइफोनमा चाहिँ के हुन्छ त भन्दाखेरि कुनै वाइफाईले भेट्यो भने चाहिँ कनेक्ट भनेर भन्नु पर्थ्यो उसले अनि मात्रै कनेक्ट गर्थ्यो तर अब चाहिँ यदि ट्रस्टेड आइ वाइफाई छ र फ्री छ त्यहाँनिर कनेक्ट गर्नु छ भने अटोमेटिकली पासवर्ड लाउनु पर्ने छैन भने अटोमेटिक त्यहाँनिर कनेक्ट गरिदिइहाल्छ उसले
हजुर र त्यसै गरी अर्को रहेको छ अरू बेला कस्तो हुन्थ्यो भने हामी इमेलहरू पढ्दाखेरि चाहिँ अब यो मैले एउटा एउटा पढ्यो भनेर देखाइरहेको हुन्थ्यो होइन अब चाहिँ तपाईँले यो यसले चाहिँ के देखाउँछ भने तपाईँले मार्क अल गर्नुभएको छ भने चाहिँ यसले सिम्पली होइन तपाईँले कुन कुन हेरिसक्नु भएको छ टेक्स्टहरू त्यो चाहिँ यसले देखाइरहेको हुन्छ जस्तै यसले चाहिँ iOS 7 चाहिँ त्यसपछि चाहिँ तपाईँले भन्नु सक्नुहुन्छ इमेल पढेपछि के गर्न चाहनुहुन्छ त्यसलाई डिलिट अथवा मार्क अल होइन त्यो गर्न सक्नुहुन्छ
जस्तै मेसेजहरू चाहिँ तपाईँहरूको धेरै आउँछ कतिवटा मेसेज डिलिट गरेर फाल्नु होला तर कतिवटा राखेको हुन्छ मेसेजहरू होइन त्यो सबै मेसेज पढेर साध्य हुँदैन नि तपाईँले त्यसलाई चाहिँ मेसेज टाइम स्ट्याम्प मार्फतबाट चाहिँ कुन टाइममा आएको मेसेज भनेर छुट्याएर होइन सेपरेट राख्न सक्नुहुन्छ र चाहिने मेसेजहरूको एउटा चङ्क नचाहिने मेसेजहरूको अर्को चङ्क डिलिट गर्न चाहनुहुन्छ भने त्यसरी पनि राख्न त्यो मेसेजलाई क्याटेगोराइज गर्न सक्नुहुन्छ यो चाहिँ टाइम स्ट्याम्प मार्फतबाट त्यसपछि सजिलो सबैभन्दा राम्रो भनेको चाहिँ फेस टु फेस टाइम होइन फेस टाइम कल्स यदि तपाईँको र तपाईँको साथीको अथवा तपाईँको आफन्त कसैको आइफोन नै छ र इन्टरनेटको वरिपरि हुनुहुन्छ तपाईँ वाइफाईको वरिपरि भने तपाईँले अब भिडियो कल सित्तैमा गर्न सक्नुहुन्छ एकदम लाइभ पहिलाभन्दा धेरै राम्रो चहकिलो र है गर्लफ्रेन्डसँग कल गर्दै हुनुहुन्छ भने च्वाक पनि देखिन्छ
बोयफ्रेन्डसँग र यसमा चाहिँ तपाईँले जस्तै अब फेस टाइममा चाहिँ भिडियो मात्रै हुन्छ होइन र अहिलेको फिचर्समा चाहिँ तपाईँले अडियो मात्रै पनि अन गर्न सक्नुहुन्छ जस्तै तपाईँले चाहिँ भिडियो अफ गरेर बोल्नु मात्रै जस्तै तपाईँको फेस देखाउन चाहनु भएन भने होइन अब कोही कोही बेला चाहिँ हुन्छ नि म कस्तो उयसमा चाहिँ म फेस देखाउन चाहदिनँ भने नि अडियो च्याट मात्रै पनि गर्न सक्नुहुन्छ अनि अर्को रहेको चाहिँ एकदमै राम्रो लाग्यो मलाई होइन यु क्यान ब्लक कल्स एन्ड मेसेज जस्तै तपाईँकोमा कन्ट्याक्ट छ भने कुनै मान्छेले तपाईँलाई एकदमै धेरै इरिटेट लगाइरहेछ होइन त्यो मान्छेलाई चाहिँ तपाईँ ब्लक गर्न चाहनुहुन्छ तपाईँले चाहिँ सर्भिस प्रोभाइडरसँग भन्नुभयो मान्छेलाई ब्लक गर्न चाहन्छु तर भएन तर इजी वे चाहिँ तपाईँले यसलाई चाहिँ कन्ट्याक्टमा गएर ब्लक दिस युजर भन्ने हुन्छ त्यसलाई ब्लक गर्नुभयो भने त्यो मान्छेकोबाट मेसेज पनि आउँदैन फोन पनि आउँदैन
अबदेखि म निरुलाई ब्लक गर्छु त्यसो भने
हजुर एकदम इजी वे अब हामीलाई कति धेरै क्या मान्छेहरूलाई ब्लक गर्नु मन परेर हुन्छ होइन कसरी ब्लक गर्ने भन्ने टेन्सन हुन्छ तर अब यसले चाहिँ इजी भयो कि जसलाई ब्लक गर्दा पनि भयो त्यसपछि फेरि अब मन पऱ्यो भने अनब्लक गर्दा पनि भयो
होइन अब त्यसो भने जस्तै भनौँ निरुलाई है गएछ नि अब आइटी एक्सपर्ट भयो जस्तो एन्सर त दिनु पऱ्यो होइन अनि जस्तै नि ब्लक गर्न त सक्यो कसैलाई मन परेन कसले कल गरेको मन परेन धेरै एडिट भयो होइन ब्लक गर्न सक्यो कसैले चाहिँ मलाई कल गरोस् भन्ने लागिरहेको थियो मलाई उसलाई चाहिँ कसरी कल गर्न आउने थियो
तपाईँहरूले मेसेज लेख्ले गर्नु पऱ्यो होइन कि मलाई कल गर भनेर
ब्लक भयो भने चाहिँ फेरि उताबाट
त्यो ब्लक भयो भने चाहिँ अब बुझ्नु पऱ्यो ओके त्यो मान्छेले चाहिँ मसँग कुरा गर्नु चाहँदैन रहेछ भनेर यु हेभ टु अब त्यसपछि चाहिँ मुभ अन
ओके अबको पालामा हामी एउटा भुटानी गीत बजाउँदैछौँ होइन भुटानमा बनेको यो नेपाली गीत टिभी घिसिङ र मेन्जुङ लेप्चो लेप्चाको निकै मिठो गीत छ उहो हेरे जोमलारी भन्ने श्रोता र तपाईँले अहिले सुन्दै हुनुहुन्थ्यो टिबी घिसिङ र मेन्जुङ लेप्चाको उम्बो हेरे जोमोलारी. यो भुटानबाट भर्खर भर्खर निक्लेको यो निकै मिठो नेपाली धुन गएको केही समय अगाडि राजा जिङखेसर नामगिर वङ्चुको विवाह अथवा एक दुई वर्ष अगाडि त्यसको अवसरमा पारेर रेकर्ड गरिएको गीत भनेर लेखिएको छ. त्यसपछि अब हामी के गर्छौँ निरु?
अब हाम्रो कार्यक्रममा पालो भएको छ इन्सपिरेसन स्टोरी.
इन्सपिरेसन स्टोरी, यु आर रेडी टु बी इन्सपायर्ड?
म त एकदमै रेडी छु. अब इन्द्रले सुनाउनु गइरहेको छ इन्सपिरेसन स्टोरी.
इन्सपिरेसन स्टोरिज, आजको इन्सपिरेसन स्टोरिजमा म मात्रै भन्ने कि निरु थप्ने हो बिचमा?
आज पहिला इन्द्रले भन्नुहुन्छ अनि त्यसपछि म भन्छु.
आजको इन्सपिरेसन स्टोरिजमा एकजना सिभिल राइट्स एक्टिभिस्ट अथवा भनौँ अधिकारको पक्षमा लड्ने निकै महान व्यक्तित्वको बारेमा थोरै जानकारी लिएर आएको छु म. मार्टिन लुथर किङ जुनियर, होइन? मार्टिन लुथर किङ जुनियर भनेपछि सायद तपाईँलाई भनिरहनु पर्दैन. म एउटा सानो धुन सुनाउँछु, त्यसपछि तपाईँ यस उहाँको बारेमा धेरै जान्नुहुन्छ.
There's a little song that we sing in our movement down in the South. I don't know if you've heard it, but it has become the theme song. We shall overcome. We shall overcome. Deep in my heart, I do believe we shall overcome. Though I join hands so often with students and others behind jail bars singing it, we shall overcome. Sometimes we've had tears in our eyes when we joined together to sing it, but we still decided to sing it. We shall overcome. No, before this victory is won, some will have to get thrown in jail some more, but we shall overcome. Don't worry about us. Before the victory is won, some of us will lose jobs, but we shall overcome.
We shall overcome. यो निकै प्रभावशाली यो स्पिच तपाईँलाई ब्याकग्राउन्डमा म बजाइराख्छु र बिचमा उहाँको बारेमा जानकारी दिँदैछु. एटलान्टा जोर्जियामा जनवरी 15, 1929 जन्मनुभएका मार्टिन लुथर किङको जन्मदा बेलाको नाम खास गरी माइकल किङ थियो. माइकल किङ उहाँको बाबुको नाम पनि माइकल किङ नै थियो र उहाँको छोराको नाम माइकल किङ. त्यसपछि 1934 जन्मेको 5 वर्षपछि बाबु छोराको भ्रमण गरे. अन्त बाबु छोराले जर्मनीमा जतिखेर चाहिँ ब्याप्टिस्ट वर्ल्ड एलायन्स कन्फरेन्समा भाग लिन जाँदाखेरि त्यहाँको व्यक्ति मार्टिन लुथर भन्ने एकजना महान व्यक्ति जसले चाहिँ जर्मनीमा विकास निर्माण कामहरू धेरै गरेका थिए उहाँको अनरमा अथवा उहाँको सम्मानमा चाहिँ मार्टिन लुथर भनेर नाम चेन्ज गरे बाबुले पनि र छोराले पनि. दुईजनाको नाम मार्टिन लुथर किङ हो र मैले भन्ने छोराको बारेमा हो र छोराको नामको पछाडि जुनियर राख्ने गरिन्छ. होइन सुरुका दिनहरूमा निकै ट्यालेन्ट विद्यार्थीको रूपमा उहाँ देखा परेका थिए. सबै ट्यालेन्ट विद्यार्थीहरू महान व्यक्ति हुन्छन् भन्ने त होइन, होइन स्कुल फेल हुनेहरू पनि महान व्यक्ति भएका छन्, बिल गेट्स जस्तै संसार थर्काएका छन् होइन. तर मार्टिन लुथर किङ सानै स्कुल छँदाखेरि पनि निकै महान व्यक्ति थिए. स्कुलमा राम्रो प्रदर्शन गरेपछि चाहिँ उहाँले क्लास 9 र क्लास 12 अथवा इयर 9 इयर 12 डबल ग्रेड पाएको थियो. त्यो भनेको मतलब क्लास 9 देखि 11 सिधै होइन, त्यसपछि डबल प्रमोसन, एउटा क्लास पढ्नु पर्ने अर्को क्लासमा सिधै होइन डबल प्रमोसन भएर उहाँले धेरै छिटो प्रगति गर्नुभयो र 15 वर्षको उमेरमै युनिमा उहाँले जोइन गरिसक्नु भएको थियो. होइन युनि पसिसक्नु भएको थियो 15 वर्षको उमेरमा. त्यसपछि उहाँले ल र सोसियोलोजी गर्नुभयो भने उहाँले पिएचडी चाहिँ थियोलोजीमा धर्मको सम्बन्धी अध्ययन गर्नुभयो र धर्मका आधारमा अथवा धर्म बाइबल धेरै पढेका कारण उहाँको पछिल्लो पछि आन्दोलन गर्दाखेरि सिभिल राइट्सको बारेमा आन्दोलन गर्दाखेरि पनि उहाँलाई बाइबलले बढी समातेको थियो अथवा बाइबलका ती भनाइहरू जिसस क्राइस्टले दिएका ती महान बाणीहरूले उहाँलाई बढी प्रभावित पारेको देखिन्छ र 1954 उहाँ फर्स्ट पास्टर बन्नुभयो. पास्टर बनेर त्यसपछि क्रिस्चियन रीति प्रचारको क्रममा लाग्नुभयो. तर यो उमेरमा उहाँको अलिकति ब्याकग्राउन्ड हेर्दाखेरि चाहिँ उहाँले यङ हुँदाखेरि स्कुल पढ्दाखेरि चाहिँ जिजसको बारेमा पढ्दै जाँदाखेरि त्यो केही दिन पछाडि चाहिँ रिसरेक्सन मार्फत पुनर्जीवन पाएको जिजसले जुन कथा छ त्यसलाई चाहिँ यो होइन भनेर विरोध गर्नुभएको थियो सुरुमा. होइन किनभने एकपटक मरिसकेको मान्छे बाँच्न सक्दैन भन्ने त्यो धारणा उहाँको युथ उमेरमा आएको थियो. तर पछि त्यसले चाहिँ उहाँलाई प्रभाव पारेन र उहाँ कट्टर क्रिस्चियनको रूपमा अगाडि बढ्नुभयो. उहाँलाई बाइबलको अथवा भनौँ न जिसस क्राइस्टको तिनवटा भनाइले बढी प्रभावित पारेको छ देखिन्छ. लभिङ नाइबर एज युर सेल्फ, तपाईँको छिमेकीलाई आफूलाई तपाईँले जसरी माया गर्नुहुन्छ त्यसरी नै माया गर्न सक्नुपर्छ. त्यसपछि लभिङ गड, तपाईँले भगवान्सँग माया गर्न सक्नुपर्छ. त्यसपछि लभिङ एनिमिज, तपाईँले आफ्नो शत्रुलाई माया गर्न सक्नुहुन्छ. होइन शत्रुको लागि तपाईँले प्रेयर गरिदिन सक्नुहुन्छ, उहाँको सुस्वास्थ्यको दीर्घायुको लागि काम राम्रो कामको लागि प्रेयर गरिदिन सक्नुहुन्छ र उहाँलाई आशीर्वाद शुभ आशीर्वाद दिन सक्नुहुन्छ. त्यो तिनवटा जिसस क्राइस्टको बाणीले चाहिँ उहाँलाई बढी प्रभावित पारेको. त्यसपछि महात्मा गान्धीको नन भायोलेन्स पिसफुल मुभमेन्टले पनि बढी प्रभावित पारेको छ. महात्मा गान्धीले चाहिँ धोती लगाएर इन्डियाबाट होइन हाम्रो ठेट शब्द भन्छ खैरेलाई खेराएको थियो नि त होइन. त्यो पिसफुल मुभमेन्ट होइन महात्मा गान्धीले कहिले पनि भायोलेन्सको माध्यम लिनु भएन र उहाँले त्यसरी खेदाउनु भयो र त्यो प्रेरणा लिनलाई चाहिँ मार्टिन लुथर किङ जुनियर 1959 इन्डियाको भ्रमणमा आउनुभयो होइन. र उहाँले चाहिँ इन्डियाको भ्रमण पछि चाहिँ अमेरिकामा पनि त्यस्तो पिसफुल मुभमेन्ट हुनसक्छ र अमेरिकामा परिवर्तन चाहनेहरूका लागि त्यो पिसफुल मुभमेन्ट सबैभन्दा बलियो हतियार हुनसक्छ भन्ने त्यो कथा लिएर जानुभयो. त्यसपछि उहाँलाई अर्को व्यक्ति जसले प्रभाव पार्न सक्यो उहाँ लियो टोल्स्टे. लियो टोल्स्टेको एकजना साइन्टिस्ट हो, तपाईँले पढ्नु पनि भएको होला. खास गरी लियो टोल्स्टेले लेखेको दुईवटा पुस्तक द किङडम अफ गड इज विदिन यु होइन, भगवान्को त्यो राज्य, त्यो ईश्वरको राज्य तपाईँभित्र छ भन्ने त्यो एउटा पुस्तक र अर्को वार एन्ड पिस, शान्ति कसरी बनाउने झगडा कसरी गर्ने होइन, त्यो दुईवटा पुस्तकले बढी प्रभावित पारेको देखिन्छ. उहाँले सिभिल राइट्स मुभमेन्ट अमेरिकामा चलाउनु भयो खास गरी कालाहरूको लागि, कालाहरूको नेतृत्व गरेर. तर उहाँको मुभमेन्ट खास गरी कालाहरूको उत्थानको लागि मात्र नभएर सबैको दबिएकाहरूको आवाज को रूपमा उहाँको आन्दोलनलाई लिने गरिन्छ. र उहाँले भन्नुभएको छ हेपिएका र दबियाहरूको आवाज बुलन्द गर्ने सबैभन्दा राम्रो माध्यम भनेको शान्तिपूर्ण प्रदर्शन होइन, झगडा गरेर तम होइन हो हल्ला गरेर हिंसा मचाएर चाहिँ कुनै पनि परिवर्तन आउँदैन र आयो भने पनि स्थायी हुन सक्दैन भन्ने प्रमाण उहाँले देख्नुभएको छ। उहाँले जीवनभरि कुनै पनि पार्टीको क्यान्डिडेट भएर काम गर्नुभयो, त्यत्रो ठुलो विश्व प्रख्यात व्यक्ति होइन, त्यति ठुलो महान आन्दोलनहरू चलाएर जानुभयो तर कुनै पार्टीसँग सम्बन्धित हुनु भएन उहाँ, र सायद पार्टीमा लाग्नु भएको थियो भने इलेक्सन जित्नुहुन्थ्यो, प्रधानमन्त्री बन्न सक्नु अथवा सांसद बन्न सक्नुहुन्थ्यो। उहाँले कुनै पनि पार्टीमा लाग्नु भएर कुनै पनि पार्टीको क्यान्डिडेट भएर चुनाव लड्नु भएन, वास्तवमा जीवनभर उहाँले चुनाव लड्नु पनि भएन होइन। उहाँले कुनै पार्टीलाई अथवा कुनै पार्टीको उम्मेदवार राष्ट्रपतिको लागि उम्मेदवार कसैलाई पनि उहाँको उहाँले जीवनभरि पब्लिकली होइन सुनिने गरी कसैले सपोर्ट गर्नु भएन। दुईवटा पार्टी छन् रिपब्लिकन र डेमोक्रेट अमेरिकामा होइन, कुनै पनि पार्टीको उम्मेदवार राष्ट्रपतिको लागि उठ्ने उम्मेदवार कसैलाई पनि उहाँले पब्लिकली सपोर्ट गर्नु भएन। तर उहाँको एउटा उहाँले आफ्नो बायोग्राफीमा एकपल्ट लेख्नु भएको छ, एउटा भोटको बेला चाहिँ उहाँले थाहै नपाइकन आफूले सुटुक्क गरेर कसैलाई नभनिकन जोन एफ केनेडीलाई भोट हाल्नु भएको रहेछ, डेमोक्रेटको उम्मेदवार हुनुहुन्थ्यो उहाँ। उहाँले उहाँको आन्दोलनको एउटा लक्ष्य के थियो भन्दाखेरि चाहिँ अमेरिकामा भएको काला जातिहरू जसलाई चाहिँ धेरै हेपिएको थिए, कालाहरू बढी हेपिए तर अरू जातिहरू पनि छन्, एबोरिजिन्सहरू पनि छन् त्यहाँनिर होइन, उहाँहरूलाई पनि धेरै हेपिएको थियो त्यहाँनिर। त्यस्तो अवस्थामा चाहिँ उहाँको आन्दोलन के गर्यो भन्दाखेरि चाहिँ डिसएडभान्टेज र ब्ल्याकहरूलाई चाहिँ अब राज्यले समानता दिएर मात्रै हुँदैन, इक्वालिटी इक्वल राइट्स दिएर मात्रै हुँदैन, अब चाहिँ कम्पेन्सेट गर्नुपर्छ। हिजो जसरी राज्यले चाहिँ ती हेपिएका दबिएका आवाजहरूलाई हेपेर राख्यो होइन, फेसिलिटी दिएन है, उनीहरूलाई चाहिँ त्यो हेपिए बापत कति सेन्चुरी उनीहरूले हेपेछ त्यस बापत चाहिँ कम्पेन्सेसन गर्नुपर्छ है। कम्पेन्सेसन भन्नुको अर्थ चाहिँ उनीहरूको घरमा पैसा थुपारिदिने होइन, लगेर उहाँहरूलाई फेसिलिटीको हिसाबले चाहिँ बढी प्राथमिकता दिनुपर्छ, फेसिलिटी बढी दिनुपर्छ। त्यो हिसाबले चाहिँ उहाँको आन्दोलन बढी अगाडि भयो र धेरै समुदायको उहाँले साथ पाउन सक्नुभयो। एउटा घटना छ उहाँको आन्दोलन चर्किने क्रममा मन्टागामी बस बयकट भन्छ यसलाई, मन्टोगम्यानी बस बयकट भन्छ यसलाई चाहिँ। अमेरिकामा त्यस बेला एउटा ल के थियो भन्दाखेरि चाहिँ पब्लिक सर्भिस मा अथवा पब्लिक बसमा यात्रुहरूले हिँड्दाखेरि चाहिँ काला यात्रुहरू यदि बसमा छन् भने र सिटमा बसेछ भने यदि सेतो रङ भएको कोही व्यक्ति त्यहाँ आयो र उभिँदैछ भने कालो जातिले चाहिँ त्यो सिट छोडिदिनु पर्ने थियो, सेताले बस्न पाउनु पर्ने होइन, त्यस्तो डिस्क्रिमिनेसन थियो। र कुनै एउटा राज्यमा चाहिँ त्यस बेला एउटा घटना भयो जहाँनिर चाहिँ एकजना कालो भनौँ न ब्ल्याक गर्लले चाहिँ त्यो सिट छोड्न मान्न होइन, बसको सिट छोड्न मान्न, त्यसको कारण झगडा पर्यो र त्यो गर्ललाई चाहिँ पछाडि कोर्टले होइन मुद्दा लगाएर जेल पनि पठाइदियो किन छोड्नुहोस् भनेर होइन। त्यसको त्यसलाई आधार बनाएर चाहिँ उहाँले आन्दोलन सुरु गर्नुभयो, किन बसमा समेत बस्न नपाउनु कालो जातिले किन त्यसरी हेपिएको भनेर चाहिँ त्यो आन्दोलनलाई चाहिँ मन्टगम्यानी बस बोइकट भन्छ। यो 385 डेज चल्यो है, र अन्तमा के भयो त भन्दाखेरि चाहिँ फेडरल कोर्ट, त्यहाँको फेडरल कोर्टले चाहिँ र त्यहाँको पार्लियामेन्टले चाहिँ त्यो कानुन ल्याउन बाध्य भयो। अब उपरान्त सार्वजनिक स्थानमा सबैलाई बराबरी रूपमा पाइन्छ, सेतालाई प्राथमिकता दिइँदैन। 1955-56 भएको आन्दोलनको बेला आन्दोलन एकदम उत्कर्षमा पुगेपछि चाहिँ त्यहाँका भन्न उहाँको आन्दोलन विरोध गर्नेहरूले चाहिँ उहाँको घरमा बम हान्दे, बम पड्क्यो होइन, मार्टिन लुथर किङ पक्राउ परे र एउटा तल्लो लेभलको कोर्टले चाहिँ उहाँलाई 45 डेज जेल बस्नुपर्ने र $178 फाइन तिर्नुपर्ने भनेर सेन्टेन्स दियो। तर जेलमा लग्यो र तर के भयो भन्दाखेरि तिन दिन पछाडि चाहिँ त्यहाँको जेलको एकजना सिनियर स्टाफले चाहिँ सुटुक्क भित्र मिलाएर त्यो फाइन तिरेर तिन दिन पछाडि छुटाइदियो भने चाहिँ भित्रभित्र उहाँलाई सपोर्ट गर्ने व्यक्तिहरू पनि त्यति दिन थिए। भन्नुभयो अमेरिकामा भइरहेको त्यो भन्न कालो जातलाई हेपिएको, अरू मसिना जातहरूलाई हेपिएको त्यो आवेग, त्यो भावना चाहिँ अरू मानिसहरूमा पनि थियो र सपोर्ट गर्ने मानिसहरू भित्रभित्र बसिरहेका थिए। उहाँलाई 1963 को मुभमेन्ट एकदम उत्कर्षमा पुगेको होला, कम्युनिस्ट भएको आरोप पनि लगायो. अमेरिकामा चाहिँ कम्युनिस्ट भनेपछि यो के भन्नु, छुवाछुत भन्दा धेरै परको जात हो, कम्युनिस्टलाई छुनु हुँदैन भन्ने खालको मानिसहरूको जमात हो अमेरिका भनेको, होइन. र कम्युनिस्ट भएको आरोप पनि लगायो, तर सरकारले अनुसन्धान पनि गर्यो उहाँको आन्दोलनलाई आधार बनाएर कम्युनिस्टहरूले त्यहाँ केही उत्पाद गर्छन् कि भन्ने, तर अध्ययन गर्दाखेरि त्यस्तो कुनै नभेटेपछि त्यो आरोप निराहार रह्यो. उहाँको 1963-64 सबैभन्दा त्यतिखेरको निकै उत्कर्षमा पुगेको आन्दोलनको मुख्य मागहरू थियो राइट टु भोट फर ब्ल्याक. त्यतिखेरसम्म त्यति बेलासम्म त्यहाँ ब्ल्याक पिपलले चाहिँ भोट गर्न, आफ्नो चुनावमा मतदान गर्न पाउँदैन थिए, होइन. र राइट टु भोट, मतदान पाउनुपर्छ ब्ल्याक सिटिजनले पनि भन्ने एउटा माग थियो भने, कुनै पनि स्थानमा कुनै पनि अपर्च्युनिटीमा सेग्रिगेट गर्न पाउँदैन, विभेद गर्न पाउँदैन, छुट्याउन पाउँदैन, त्यो अर्को माग थियो. र काम गर्दाखेरि चाहिँ काला जातिहरूले अथवा अरू डिसएडभान्टेज पपुलेसनले चाहिँ धेरै घन्टा काम गर्नुपर्ने, थोरै ज्याला पाउने, त्यो हुनु हुँदैन, बराबरी, सबैलाई बराबरी ज्याला दिनुपर्छ, सबैलाई बराबरी काम लाउनुपर्छ भन्ने खालको त्यो माग थियो भने, बेसिक सिभिल राइट्स, अरू हामीले जुन अधिकारहरू उपभोग गर्छौँ सेता जातिहरू जस्तो उपभोग गर्छ त्यो सबै उपभोग हामीले पनि गर्न पाउनुपर्छ भन्ने खालको थियो. र 1961-63 युएसको अधिकांश 50 स्टेटमध्ये अधिकांश स्टेटमा उहाँको समर्थनमा डेमोन्स्ट्रेसन भयो, है, देशभर चल्यो. र त्यसपछि केही नलागेपछि त्यहाँको युएस कङ्ग्रेसले चाहिँ यी सबै मागलाई सम्बोधन गर्न बाध्य भयो र पार्लियामेन्टले पास गर्यो. अब उपरान्त यी मागहरू, यी व्यवस्थाहरू खारेज हुन्छन् भनेर, तर कानुन बनेन, त्यो एउटा रिजोल्युसन मात्रै थियो पार्लियामेन्टको. त्यसपछि 1963 पछि चाहिँ त्यतिखेरका प्रेसिडेन्ट जोन एफ केनेडीले पनि मार्टिन लुथर किङको त्यो आन्दोलनलाई सपोर्ट गरे. त्यसको कारण के थियो भन्दाखेरि चाहिँ उहाँले जुन मागहरू आन्दोलन राखेको थियो त्यो माग समेटेर चाहिँ ल बनाउन प्रस्ताव गरेको थियो कङ्ग्रेसमा. कङ्ग्रेसले त्यो पास नगरिदिएपछि प्रेसिडेन्टले चाहिँ मार्टिन लुथर किङको सपोर्ट लिएर सिनेटमा अथवा होइन कङ्ग्रेसमा चाहिँ प्रेसर बढाउने काम गर्नुभयो. त्यसको 1963 आन्दोलन चर्किँदा 1966 अझै उचाइ पुग्यो, है. लाख लाख होइन मान्छेहरू चाहिँ युएसका ठुल्ठुला सिटीहरू जस्तै वासिङटन डिसी, न्युयोर्क, लस एन्जलस, होइन, सिकागो, यिनीहरूमा चाहिँ पुरै ठप्प, पुरै आन्दोलन, त्यति ठुलो आन्दोलन भएको थियो. 1966 सबैभन्दा ठुलो आन्दोलन उत्कर्षमा पुगेको थियो त्यतिखेर चाहिँ. त्यसपछि चाहिँ जोन एफ केनेडीले पुनः निर्वाचित हुने अभियान चलिरहेको थियो, चुनाव भइरहेको थिएन, र जोन एफ केनेडीले पनि त्यो त्यतिखेरको मार्टिन लुथरको किङको आन्दोलनलाई आधार बनाएर पुनः निर्वाचित हुने सम्भावना रहेको थियो. तर दुःख कुरो के हो भने अप्रिल 4 1968 6:01 उहाँ एउटा होटलमा हुनुहुन्थ्यो मेम्फिसमा. उहाँको होटलमा बसेको बेला चाहिँ कुनै बन्दुकधारीले उहाँलाई होटलको बाल्कनीमा गोली हानेर माऱ्यो, है. उहाँलाई चाहिँ माथिबाट, तल बस्नुभएको थियो, माथिबाट गोली हान्दाखेरि उहाँको टाउकोमा लागेर, है, त्यसपछि त्यो अनुहार पुरै छिचोलेर चाहिँ, होइन, तल छातीमा लाग्यो, र उहाँ त्यो एउटै सर्टले उहाँ, होइन, घाइते हुनुभयो. तुरन्त उहाँलाई अस्पताल लग्यो, 1 पछाडि मृत्यु भएको घोषणा भयो. उहाँको मृत्युपछि चाहिँ युएसभरि पुरै, होइन, दङ्गा फैलिएको थियो किन यसरी मारियो भनेर. र त्यो दङ्गा कन्ट्रोल गर्न सरकारलाई एकदमै साह्रो पर्यो, त्यति ठुलो दङ्गा अमेरिकामा अहिलेसम्म भएको थिएन. उहाँलाई, उहाँको यो सिभिल राइट्स आन्दोलनलाई सम्मान गर्नको लागि उहाँलाई 29 उमेरमा नोबेल पिस प्राइज 1964 दियो, र उहाँ अहिलेसम्मको सबैभन्दा कम उमेरमा नोबेल पिस प्राइज पाउने व्यक्तिको रूपमा गनिनुहुन्छ, होइन. र उहाँले दिएको द मोस्ट फेमस स्पिच वी सेल ओभरकम तपाईँले धेरै पटक सुन्नुभयो होला सायद, होइन, माफ गर्नु होला. नोबेल पिस प्राइज पाउँदा उहाँ 35 हुनुहुन्थ्यो, उहाँको हत्या हुँदाखेरि उहाँ 39 हुनुहुन्थ्यो. 39 उमेरमा विश्व प्रख्यात व्यक्तित्वको रूपमा उदाएर उहाँले होइन हामीलाई आफ्नो पार्थिव शरीर मात्र दिएर उहाँले बिदा लिनुभयो. र तपाईँले यो सुन्नुभएको मोस्ट फेमस उहाँको स्पिच वी सेल ओभरकम सम डे को छोटो तपाईँलाई म सुनाइहाल्छु यहाँ अहिले. We shall overcome.
हजुर, सुनिल गिरीको आवाजमा सुनिरहनु भएको छ गीतको होला त्यो भने हाम्रो ब्याकग्राउन्डमा सुनिरहनु भएको छ होला। कार्यक्रममा हाम्रो हामीसँग छोटो समय छ त्यही भएर हामीले गीत पुरा बजाउन पाएनौँ। अब म भने चाहिँ तपाईँहरूलाई सानो जानकारी दिन गइरहेको छु, जुन भने चाहिँ अहिले स्कुल होलिडेज भइरहेको छ, तपाईँहरू स्कुल होलिडेज इन्जोय गराउनु भएको छ भने माइसाले लिएर आएको छ स्कुल होलिडेजमा धेरैवटा प्रोग्रामहरू जसमा चाहिँ तपाईँहरू पार्टिसिपेट हुन सक्नुहुन्छ। यो भने चाहिँ 25 वर्षसम्मकोहरू युवाहरूको लागि रहेको छ। पहिलो प्रोग्राम भनेको चाहिँ मन्डे रहेको 30th of September। यो भनेको चाहिँ कुकिङ क्लब, तपाईँहरू यदि कुकिङमा इन्ट्रेस्टेड हुनुहुन्छ भने तपाईँहरू त्यहाँ माइसामा गएर पार्टिसिपेट हुन सक्नुहुन्छ। यसको एड्रेस पनि रहेको छ 255 Torrance Road, वेस्ट क्रोडेन्ट। अनि सुरु हुन समय रहेको छ 1 बजीदेखि 4 बजीसम्म। अनि अर्को कार्यक्रम हुन गइरहेको छ 1st of October। यसमा भने चाहिँ तपाईँहरूलाई क्लिन्ट वेल लाइट पार्कमा लानेछ, त्यसमा चाहिँ इन्भाइरोमेन्ट एजुकेसनहरू दिनेछ। यो पनि 1 बजीदेखि 4 बजीसम्म रहेको छ। भने अर्को रहेको छ वेनेसडे 2nd of October, यसमा भने चाहिँ तपाईँहरूलाई ब्याले डान्सिङहरू सिकाइनेछ, भने हेना कसरी लगाइने भने त्यो पनि सिकाइनेछ। त्यसै गरी सकर सेसनहरू पनि हुनेछ। अनि अर्को रहेको छ थर्सडे 3rd of October, यसमा भने चाहिँ तपाईँहरूलाई सकर सेसन रहेको छ। अनि अर्को पनि रहेको छ फ्राइडे 4th of October, यसमा चाहिँ तपाईँहरूलाई बोर्डहरू र पिकनिकहरूमा लगिनेछ। र यसै गरी यसमा धेरैवटा प्रोग्रामहरू चाहिँ यदि तपाईँहरू जान्न चाहनुहुन्छ भने चाहिँ मैले पुरै चाहिँ भन्न सकिरहेको छैन अहिले हामी कार्यक्रमको समय छोटो भएर, तपाईँहरू माइसाको वेबसाइटमा जान सक्नुहुन्छ।
त्यसपछि जानकारी दिन सक्छु यदि तपाईँलाई इच्छा छ भने हामी सायद यो जानकारी हाम्रो फेसबुकमा पनि राखिदिन सक्छौँ होइन, तपाईँ दिन सक्नुहुन्छ।
हजुर, र यसमा तपाईँहरू इन्ट्रेस्टेड हुनुहुन्छ भने चाहिँ तपाईँले कन्ट्याक्ट गर्नुपर्नेछ होइन। त्यसको लागि चाहिँ म तपाईँलाई इमेल आइडी भनिहाल्छु। इमेल आइडी रहेको छ amalia@maisa.com.au। यसमा चाहिँ तपाईँहरूले इमेल लेख्न सक्नुहुन्छ। हामी यो डिटेल्स भने हाम्रो फेसबुकमा पोस्ट गर्नेछौँ, त्यसपछि तपाईँहरूलाई सबै इन्फर्मेसन हुनेछ।
त्यसपछि हामीलाई माइसाले पढाएको जानकारी अनुसार मेन्टरिङ प्रोग्राम्सहरू पनि छ धेरै, चाहिँ गर्ल्सहरू बोइजहरूको लागि। त्यसपछि एउटा हाम्रो सामाजिक सूचना कम्युनिटी एनाउन्समेन्ट थियो, निरुसँग छ कि छैन होला?
हजुर, मसँग कम्युनिटी एनाउन्समेन्ट छ. यो चाहिँ रहेको छ फ्री डिसेबिलिटी एज केयर ट्रेनिङ होइन. यसमा चाहिँ यदि यो चाहिँ सुरु हुन गइरहेको छ 14th of October 2013 यदि तपाईँहरू चाहिँ यसमा चाहिँ पार्टिसिपेट हुन चाहनुहुन्छ भने चाहिँ तपाईँहरूले चाहिँ कन्ट्याक्ट गर्न सक्नुहुन्छ. म यहाँ खोजिरहेको छ साथीहरू. मलाई लाग्यो कि
सहज रूपमा हामीलाई जानकारी आएनसार हामीलाई प्राप्त भएको सुशील निरौला मार्फतबाट हो. तपाईँले सुशील निरौलालाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ र सुशील निरौला मार्फतबाट त्यो जानकारी लिन सक्नुहुन्छ तपाईँले यदि तपाईँ फ्री एचकेयर कोर्स गर्न चाहनुहुन्छ भने.
हजुर, यो चाहिँ 10 हप्ताको कोर्स रहेको छ होइन. यसको बारेमा चाहिँ हामी अर्को हप्ता पनि अलिक
धेरै जानकारी दिने प्रयास गर्छौँ. श्रोताहरू, बोल्दा बोल्दै समयले के भन्छ,
डाँडो काटिसकेको
छ, नेटो काटेको छ,
दुइटै काटिसकेको छ. अब अर्को हप्ता पनि हामी यिनै जानकारीहरूसँगै आउने नै छौँ. अर्को हप्तासम्मको लागि म निरु
अनि म इन्द्र तपाईँबाट आज बिदा चाहन्छौँ.
राख्नुहोला, अर्को कार्यक्रम आउँदैछ हाम्रो नेपाली कार्यक्रम भोइस अफ साङ्गला
होइन, साङ्गलाका आवाजहरू आउँदैछन्. अब हामी जाँदा जाँदै मिठो गीत छोड्दैछौँ तपाईँको लागि. कुन गीत बजाउने होला भन्ने थाहा छैन मलाई. यो पछिल्लो पटक निकै चर्चामा रहेको लोकगीत म तपाईँलाई बजाउँदैछु. यो मार्मिक सन्देश भने त्यही छोडेर जाँदैछु.
पाक भए कि नाम मन यहाँ